तो सबसे पहले कुरान पाक की तिलावत की बात आई यहाँ पर, उसके बाद फिर इकामत सलात की। अब देखें ये चीज़ें हैं जो हमें थाम के रखेंगी अल्लाह के रास्ते में, ये चीज़ें हैं जो हमें गुमराही से बचाएंगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि मैं तुम्हारे अंदर दो चीज़ें छोड़ के जा रहा हूँ, अगर तुम इनको थामे रखोगे तो कभी गुमराह नहीं होगे, एक है कुरान करीम और एक है हदीस, बस तीसरी कोई चीज़ नहीं बताई। तो तिलावत कीजिए, इसकी तिलावत करने से क्या होगा, बार बार रिमाइंडर होगा। उतलू में देखें एक बात समझे, उतलू में एक तो बार बार पढ़ना, इकरा नहीं है यहाँ पे, ठीक है, इकरा होता है ए पढ़ना, पढ़ लिया आज पढ़ लिया फिर चलो नहीं पढ़ा। तिलावत के अंदर क्या होता है, यानी दवाम, मुसलसल पढ़ना, हमेशा की करना, ये नहीं सिर्फ रमजान के रमजान कुरान खोला और उसके बाद बंद करके रख दिया फिर अगले रमजान में खुलेगा, या कोई फौत हो गया या कोई किसी ने बुला लिया या किसी ने कुछ कह दिया तो फिर कभी पढ़ लिया नहीं। और दूसरा तला यतलू तिलवन में किसी चीज़ को फॉलो करने का माना होता है, ठीक है, तो बार बार पढ़ने का माना भी होता है और फॉलो करने का, फॉलो करना मतलब क्या, यानी उसके मीनिंग को फॉलो करना कि क्या बात कही जा रही है। इकरा में तो सिर्फ पढ़ना है ना, उतलू में तिलावत के अंदर समझ के पढ़ने की बात है, यानी आप उसके मीनिंग को समझें, आपको उसकी अंडरस्टैंडिंग हो, ठीक है, ऐसा नहीं है कि आप बस ऐसे ही पढ़ते चले जाएं और कुरान पे कुरान ख़त्म करते चले जा रहे हैं, बल्कि समझ के पढ़ना यहाँ पे मुराद है। तो अल्लाह ताला का हुक्म है अपने नबी को और नबी के बाद तमाम ईमान वालों को। अब कुछ लोग कहते हैं ना कुरान पढ़ने का कहाँ है, कहाँ लिखा हुआ है कि कुरान पढ़ा जाए, तो 21वां पारा खोल के देख लें, यहाँ पे स्टार्ट में ही लिखा हुआ है कि उतलू मा उही अलैका मिनल किताब, क्योंकि ये किताब ही है जो इंसान को अल्लाह ताला के साथ मजबूत ताल्लुक देती है। समझ लें अल्लाह ताला हमसे जो बात कर रहा है ना वो ये कुरान है। अब हमारे पास कोई फरिश्ते तो नहीं आएंगे अल्लाह ताला की बात लेके, लेकिन आप जब कभी किसी मसले में हों, अगर आप बस कुरान कहीं से भी खोल के पढ़ना शुरू कर दें, पढ़ना से मतलब तिलावत यानी समझ के पढ़ना शुरू कर, आप देखेंगे एक तो आपके दिल को भी सुकून मिलेगा, दूसरे आपको अपने मसले का कोई ना कोई हल या कोई ना कोई तसल्ली, अगर वो हल के काबिल नहीं है ना तो कोई ना कोई तसल्ली ज़रूर मिल जाएगी। मिसाल के तौर पे किसी की कोई किसी का कोई दुनिया से चला गया, दिल को करार नहीं आ रहा, वो कुरान पढ़ता है ना दिल को सुकून आता जाता है, और जैसे वो समझ के पढ़ता है तो समझ के पढ़ने से क्या होता है कि उसको जो अल्लाह ताला रिमाइंडर्स देते हैं इस दुनिया की हकीकत और आखरत की हमेशा के घर की याद दहानी कराई जाती है, दिल को खुद ब खुद सुकून आ जाता है। तो ये कुरान है जो इंसान को अल्लाह ताला से जोड़ता है और इस दुनिया की ज़िंदगी में भी सुकून का बायस है। इस कुरान से जुड़ना बड़ी सआदत की बात है। दूसरे ये एक हदीस में आता है, नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया है कि ये जो कुरान है अगर इसको किसी चमड़े में डाल के आग में डाल दिया जाए तो आग उसको नहीं जलाएगी। अब इससे उलमा ने ये लिया कि चमड़े में तो छोड़ें, जिस दिल में कुरान हो उसको फिर आग कैसे जलाएगी, सुभान अल्लाह। तो कहते हैं उस दिल को भी आग नहीं छू सकेगी जिस दिल में कुरान होगा। तो ये कुरान बड़ी सआदत है। अगर आप अपने वालदैन के लिए कोई बेहतरीन तोहफा देना चाहते हैं तो वो आपका कुरान करीम को पढ़ना है, इसलिए कि क़यामत के दिन उनको ऐसा ताज पहनाया जाएगा जिसकी रोशनी सूरज की तरह होगी और हुल्ले पहनाए जाएंगे, ऐसे खूबसूरत हुल्ले पहनाए जाएंगे दुनिया में पूरी दुनिया भी उनकी कीमत नहीं बन सकती। वो कहेंगे ये मैं किस वजह से पहनाए गए, और तो उनको कहा जाएगा कि तुम्हारी औलाद के कुरान को हासिल करने के बदले। तो ये भी जो लोग ये चाहते हैं कि अपने वालदैन के साथ भलाई करें, وہ چاہے دنیا میں ہیں یا دنیا سے چلے گئے، تو ان کو قرآن کریم کے ساتھ اپنا رشتہ مضبوط کرنا چاہیے، اس کے ساتھ وقت لگانا چاہیے، اس کو سیکھنے میں، پڑھنے میں، اس میں غور و فکر کرنے میں، اس پہ عمل کرنے میں، چاہے حفظ کر رہے ہیں، چاہے آپ اس کا ترجمہ یاد کر رہے ہیں، چاہے تفسیر پڑھ رہے ہیں، سب قرآن پاک کے ساتھ ہی مشغولیت ہے. تو ایک تو یہ بات، پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے تو بہترین وہی ہے جو قرآن پڑھے اور پڑھائے. تو سوچیں اگر آپ کو اللہ تعالیٰ نے پڑھنے کی توفیق دی ہے تو آپ بیسٹ ہیں. بہت سارے لوگ ہیں لیکن آپ کو اللہ تعالیٰ نے چنا ہے. پھر یہ تفسیر مراغی میں ہے کہ اللہ تعالیٰ کے قرب کا ذریعہ ہے تلاوت قرآن، اور یہ عمل کی طرف ابھارتا ہے. یعنی ایک انسان جو عمل کرنے میں کمزور ہو، وہ اگر قرآن کریم کا علم لینا شروع کر دے تو ٹھیک ہے، آج نہیں، کل نہیں، پرسوں نہیں، لیکن ایک دن ضرور آئے گا کہ اس کے اندر بہتری آئے گی، اس کے عمل میں بہتری آئے گی. ابو ذر نے فرمایا آپ صلی اللہ علیہ وسلم سے کہ مجھے کچھ نصیحت کریں. آپ نے فرمایا تجھ پہ لازم ہے اللہ کا تقویٰ، اس لیے کہ وہ تمام امور کی جڑ ہے. فرمایا اس میں اضافہ کیجئے. آپ صلی اللہ علیہ وسلم نے فرمایا قرآن کریم کی تلاوت تم پر لازم ہے، کہ یہ زمین میں تمہارے لیے نور ہوگی اور مرنے کے بعد آسمان میں تمہارے لیے خزانہ ہوگی. تو خزانہ چاہتے ہیں آپ، ٹریجر، ٹریجر چاہتے ہیں اپنے لیے؟ کیا چیز خزانہ بنے گی ہمارے لیے آسمانوں میں؟ مرنے کے بعد کیا چیز خزانہ بنے گی؟ تلاوت قرآن. اور انسان اس خزانے کو چھوڑ کے ان خزانوں کے پیچھے جاتا ہے جنہوں نے یہیں رہ جانا ہے، جو باقی نہیں رہیں گے. اور جو اللہ تعالیٰ نے جس خزانے کی طرف رہنمائی کی ہے، جو ہمارے گھروں میں موجود ہے، اس کے لیے وقت ہی نہیں ہے. سبحان اللہ. تو یہ قرآن بڑی نعمت ہے، اور قرب قیامت میں یہ اٹھا لیا جائے گا، اس کے الفاظ اٹھا لیے جائیں گے. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ قرآن پڑھتے تھے تو روتے تھے، کیونکہ قرآن کا اثر دل پہ ہوتا تھا. اللہ تعالیٰ نے سورہ انفال میں بھی فرمایا نا، انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم، مومن تو وہ ہیں کہ جب ان کے سامنے اللہ کا ذکر کیا جاتا ہے ان کے دل کانپ اٹھتے. سبحان اللہ. اور اس کے اندر کتنی بھلائی ہے ہمارے لیے. آپ اب ساری چیزوں کے اس میں نہیں میں جا سکتی، مگر آیت الکرسی دیکھ لیں کتنی اس کے اندر ہمارے لیے حفاظت ہے. سورہ فاتحہ دیکھ لیں، بیماریوں کی شفا، اور معوذتین دیکھ لیں، فلق اور ناس، جادو کی اور شیطان کی اور حاسد کے حسد کی، ان سب چیزوں کے سے حفاظت کے لیے. پھر یہ فرقان ہے، فرق کرنے والی ہے. اس کے بعد آپ کو فرق کرنا آ جائے گا، وہ الگ بات ہے. آپ پھر بھی برائی کو اپنانا چاہیں اور برائی کے اوپر جا کے گریں تو وہ آپ کی اپنی مرضی ہے، مگر آپ کو ایک دفعہ بتا ضرور دے گا قرآن کے بھلا کیا ہے اور برا کیا ہے، نیکی کیا ہے اور بدی کیا ہے. اور قرآن انسان کے یا تو قیامت کے دن حق میں حجت بنے گا یا اس کے خلاف حجت بنے گا. حق میں کیسے؟ کہ یہ قرآن قیامت کے دن بول سکے گا، اللہ تعالیٰ کے آگے کھڑا ہوگا اور یہ کہے گا، اگر انسان نے اس کو اس دنیا میں چھوڑے رکھا تو کہے گا یا اللہ اس بندے نے مجھے پسے پش ڈال دیا تھا. آپ کو پتہ ہے اہل کتاب نے اپنی کتابوں کو پسے پش ڈال دیا. کتنی دفعہ سورہ بقرہ میں یہ ذکر آیا، کہیں ہم نے بھی تو نہیں پسے پش ڈال دیا. اور اگر اس نے اس قرآن کو امام بنایا، اب امام تو تبھی بنے گا نا، یہ ہمارا، ہم اس کو فالو تبھی کر سکیں گے جب ہم اس کو پڑھیں گے. تو امام بنایا تو اس کے حق میں حجت بنے گا، اس کے حق میں گواہی دے گا، سفارش کرے گا، بلکہ جھگڑا کرے گا اس کے لیے. سورہ بقرہ اور آل عمران جھگڑیں گی اس کے لیے، اس دن وہ سایہ بن جائیں گی. اس قرآن کو کوشش کیجئے کہ اس کو اپنے دلوں میں سجا لیں. دلوں میں کیا کیا بھرا ہوا ہم نے، اس سارے گند کو نکالیں اور اس قرآن کو سجائیے. یہ آپ کو زینت دے گا اس دنیا میں بھی اور آخرت میں بھی. ये आपका साथी बनेगा, तो इसका साथ लीजिए। अल्लाह अकबर। तो जैसे हमने पहले पढ़ा कि लोग मुश्किल वक्त में मकड़ी के जालों का सहारा लेते हैं, हालांकि वो बहुत ही कमज़ोर सहारा है। तो अब हमें बता दिया गया कि सहारा लेना है ना, तो क्या चीज़ है जो सहारा बनेगी? ये चीज़ें हैं, क्योंकि इनके ज़रिए अल्लाह ताला की मदद आती है और इनके ज़रिए इंसान अल्लाह ताला से कनेक्ट होता है। तो वो कुरान करीम की तलावत करते हुए गौर व फिक्र भी करें, दुरुस्त पढ़ना भी सीखें, क्योंकि इसका असर है इंसान के ऊपर। तो उतलू माँ उही अलई का मिनल किताब।